कोविड 19 का सम्पूर्ण खोप वा भ्याक्सिन को सफल परीक्षण गरिएको छ। यी भ्याक्सिन लिनाले हामी गम्भीर बिरामी हुनबाट जोगिन सक्छौँ, त्यसैले तपाईँ पनि यो खोप लिनुहोस्। यदि तपाईँलाई पहिले नै कोविड पोजिटिभ देखिसकिएको छ भने तपाईँ यो खोप चाँडै नै लिनुहोस्। यसो गर्नाले हामी र हाम्रो समुदायमा रोग प्रतिरोधक शक्ति चाँडै नै आउनेछ र हामी सबैजना पहिले जस्तै सामान्य जीवनमा फर्कन सक्दछौँ। युनेस्को, WHO र रेडियो कार्यक्रम आशाको बाणीबाट जनहितमा जारी सन्देश।
नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि यो समय तपाईँको साथमा छु। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौँ। सुरुमा सुनौ यो आत्मिक भजन।
So
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा पुनः उपस्थित भएको छु। मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर परमेश्वरका आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता आउनुहोस्, तपाईँ हामी केही समय आज पनि परमेश्वर सँगसँगै बिताउनेछौँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवित ज्योतो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्। त्यसबाट तपाईँको महिमा होस्, धेरै मानिसहरूले तपाईँको राज्यमा प्रवेश गर्न सकुन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, आजभन्दा 3 वर्ष अगाडि सन् 2009 मैले युरोपको डेनमार्क भन्ने देश घुम्ने मौका पाएँ। मेरो निम्ति युरोप मैले सोचे भन्दा वा कल्पना गरे भन्दा धेरै भिन्न थियो। सबै कुरामा युरोपले गरेको प्रगति, त्यहाँका मानिसहरूको इमान्दारिता र कडा मेहनतको उपलब्धि थियो भन्दा अचम्म मान्नु पर्दैन। डेनमार्क सानो देश, करिब 50 लाख जनसङ्ख्या भएको तर विश्वको धनी मध्ये एक देश, साना साना पहाड, समथल भूमि र समुद्रले घेरिएको देश, सुन्दर, शान्त अनि त्यहाँका बासिन्दाहरू मिलनसार, इमान्दार र परिश्रमी। त्यस देशबाट म जस्ता नेपालीहरूले धेरै कुरा सिकेर आफूलाई परिवर्तन गर्न सक्छौँ, आफ्नो देशको स्वरूपलाई सिकार्न सक्छौँ। डेनमार्क पुगेको 2 दिन मलाई त्यहाँ लग्ने डेनिस जोडीले, नेपाली भाषी भुटानी शरणार्थी भएर डेनमार्क जानुभएका मानिसहरू भएको ठाउँमा लाने निर्णय गर्नुभयो। उहाँहरूसँगै म गाडीमा चढेँ र ती जोडीमध्ये श्रीमानले गाडी हाँक्नुभयो र उहाँले हामी पुग्ने ठाउँ र त्यसको नाउँ गाडीभित्र भएको सानो मिसिनमा लेख्नुभयो र हामी अगाडि बढ्यौँ। मलाई अचम्म पनि लाग्यो किनकि मैले पहिलोपटक गाडीभित्रको सानो यन्त्रले उक्त गाडीलाई बाटो निर्देश गरिरहेको थियो र हामी पुग्नुपर्ने गल्ली र नम्बर अगाडि आएर गाडी टक्कर रोक्यो। अनि हामीले त्यहाँका हाम्रा नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट। तर आज पनि हाम्रो देशमा अझै कतै हामी जानु पर्यो भने अर्को मानिससँग बाटो सोध्दछौँ, गाउँमा मात्र होइन सहरमा पनि। मेरै घर आइपुग्न धेरै मानिसहरूले बाटोमा सोधखोज गरी आउने आइपुग्छन्। यसको अर्थ हामी अझै एकअर्कामा भर पर्दछौँ, एकअर्काको सहयोगद्वारा हामी जिइरहेका छौँ भन्ने पनि देखाउँछ। र अर्कोतिर हामी विज्ञान र प्रविधिको दृष्टिकोणले हेर्दा धेरै पछि छौँ भन्ने पनि देखाउँछ। तर युरोप त्यस्तो छैन। मानिसहरू इन्डिपेन्डेन्ट, स्वतन्त्र छन्। सबै कुरामा उनी सबै कुरा उनीहरूसँग छ र मानिसहरू आफैमा मात्र केन्द्रित भएको पाइन्छ। यसका सकारात्मक एवं नकारात्मक दुवै पक्षहरू होलान् जब हामी केलाउँछौँ। म जिपिएसको कुरा गर्दैछु श्रोता यहाँ, जसले तपाईँलाई कहाँ जानुपर्ने हो त्यो देखाउँछ। र आफ्नो गाडी छ, त्यसमा जिपिएस तपाईँले लगाउनु भएको छ, वा तपाईँसँग आधुनिक मोबाइलको सेट छ भने, तपाईँ सहरमा बस्नुहुन्छ भने तपाईँले कुनै पनि ठाउँमा जानु पर्यो भने चिन्ता लिनु पर्दैन। आजको जमानामा जिपिएसले मानिसहरूको जीवनलाई सहज बनाएको छ, जसले तपाईँलाई जानुपर्ने ठाउँमा पुर्याउँछ। यदि हाम्रो जीवनलाई निर्देशित गर्ने जिपिएस हुन्थ्यो भने कति राम्रो हुन्थ्यो होला, कहिले सोच्नु भएको छ? श्रोत साथी, परमेश्वरले तपाईँ र मलाई हाम्रो जीवनको अगुवाई गर्ने भाषा गर्नुभएको छ। उक्त भाषा परमेश्वरले विभिन्न भविष्य वक्ताहरूको लेखाई बोलाइद्वारा गर्नुभएको छ। परमेश्वरले आफ्ना वचनहरू तपाईँ र मेरो निम्ति हाम्रो जीवनको अगुवाई गर्न दिनुभएको छ। परमेश्वरले हामीलाई कसरी अगुवाई गर्नुहुन्छ? परमेश्वरको बाटोको रेखाङ्कन तपाईँ हामी सामु, भविष्य वक्ताहरूले परमेश्वरको बाटोको रेखाङ्कन तपाईँ हामी सामु प्रस्तुत गरेका छन्। तिनै रेखाङ्कनको आधारमा हामीहरू अगाडि बढ्नुपर्छ। हामीले कसरी बाँच्ने, कसरी अगाडि बढ्ने, सबै कुराहरू परमेश्वरले भन्नुभएको छ र भनिरहनु भएको छ। यद्यपि धेरै मानिसहरू आफ्नै आफ्नै इच्छा र बाटोमा हिँडिरहेका छन्, परमेश्वरको वचनलाई उनीहरूले व्यवस्था गरिरहेका पनि छन्। भविष्यवक्ताहरू भनेका ती हुन् जसलाई परमेश्वरले विशेष कामको निम्ति चुन्नु भएको छ। उनीहरू परमेश्वरका प्रवक्ता हुन्। उहाँले तिनीहरूलाई भन्नुहुन्छ के कुरा हामीले गर्नुपर्छ भनेर। त्यसै गरी परमेश्वरले आफ्ना कुराहरू मानिसहरूसम्म पुर्याउन विभिन्न विधि र माध्यमहरूको प्रयोग गर्नुभएको छ, ताकि मानिसहरूले परमेश्वरको चाहना के हो जान्न सकुन्। पवित्र धर्मशास्त्र बाइबलको प्रकाश 1:1-2 लेखिएको छ, येशू ख्रीष्टको प्रकाश जो परमेश्वरले चाँडै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाएर यो कुरा आफ्नो सेवक यौहन्नालाई प्रकट गरिदिनु भयो। यौहन्नाले देखेका सबै कुराहरूको अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साँचीको गवाही दिए। यहाँ परमेश्वरले स्वर्गदूतहरूद्वारा आफ्नो समाचार मानिसहरू बीच पुर्याउनु भएको छ। त्यसै गरी सपनाद्वारा पनि परमेश्वरले आफ्नो समाचारहरू हामी बीच पठाउनुहुन्छ, पठाइरहनु भएको छ। सपना भनेको छोटो परमेश्वरीय भिडियो भन्दा अनुपयुक्त नहोला। जुन कुरा भविष्यवक्ताको दिमागमा परमेश्वरले दिनुहुन्छ र उक्त कुरा भविष्यवक्ताहरूले बताउँछन् र यो कुरा हामी दानियलको पुस्तकमा पाउँछौँ र दानियलको पुस्तकमा लेखिएका धेरै जसो भविष्यवाणीहरू सपनामा देखाइएका छन्। आफ्नो शासनकालको दोस्रो वर्षमा नबुकदनेस्सरले सपना देखे र उनले लाग्यो उक्त सपना महत्त्वपूर्ण थियो। सपना पनि उनले बिर्सिएर सपनाको अर्थ पनि उनले बुझ्न सके र जादुगर तन्त्र मन्त्र गर्ने बिजुवा र ज्योतिषीहरूलाई बोलाए तर कसैले पनि उक्त सपना बताउन सकेन। तर दानियल जसले परमेश्वरको आराधना गर्थे उनले सपना र त्यसको अर्थ खोलिदिए। दानियलले परमेश्वरमा पुकार गरे र मद्दत मागे र भनेर प्रभु राजालाई दिए झैँ सपना मलाई दिनुहोस् र परमेश्वरले दानियलको प्रार्थना सुन्नुभयो, जुन कुरा दानियल 2 लेखिएको छ। त्यसै गरी परमेश्वरले आफ्नो समाचार मानिसहरू बीच पुर्याउन दर्शनको प्रयोग गर्नुभयो। दर्शन सपना जस्तै हो, तर यो राति होइन दिउँसै देखिन्थ्यो, अर्थात् भविष्यवक्ताहरूले जागेकै बेला दर्शन पाउने गर्थे, जुन कुरा दानियल भन्ने पुस्तकको 7:1 यसरी लेखिएको छ। बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानियल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले सपना र दर्शन देखे। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलको प्रेरित 7:55-56 स्टीफनको मृत्युभन्दा पहिले पवित्र आत्माले भरिपूर्ण भइकन स्वर्गतिर उनले एकटक लगाएर हेरे र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनु भएको देखे। तिनले भने, हेर स्वर्ग उक्रिएको म देख्दछु र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनु भएको म देख्दछु। कहिलेकाहीँ परमेश्वरले तपाईँ हामीसँग वा भविष्यवक्ताहरूसँग आवाजद्वारा कुरा गर्नुहुन्छ, अर्थात् उहाँको मन्द आवाज मात्र हामी सुन्छौँ। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था 34:10 हेऱ्यौँ भने परमेश्वरले मोसासँग प्रत्यक्ष कुराकानी गर्नुभएको कुरा हामी त्यहाँ देख्दछौँ। तर सबभन्दा महत्त्वपूर्ण कुरा, येशूले नै परमेश्वरको सोच र वास्तविक तस्विर हामी बीचमा प्रकट गर्नुभयो, किनकि उहाँ मानिस भएर मानिस बीचमा आउनुभयो र जिउनुभयो। त्यसकारण हामीले परमेश्वरलाई येशूको जीवनद्वारा चिन्न सक्छौँ, किनकि परमेश्वरले आफ्नो समाचारहरू भविष्यवक्ताहरूको माध्यमद्वारा भिन्न भिन्न प्रकारद्वारा हामी बीच ल्याउनु भएको त, किनकि परमेश्वर हाम्रो जीवनलाई सही रूपमा अगुवाई गर्न चाहनुहुन्छ। त्यसको निम्ति हामी हिँड्नुपर्ने बाटोलाई निर्देशित गर्न चाहनुहुन्छ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन। जय मसीह। म तपाईँहरूको साथी उमेश एमन थापा सदा झैं तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज हामी पवित्र आत्माको बारेमा र आध्यात्मिक जीवनको बारेमा केही जानकारी हासिल गर्नेछौ। हामी धेरै जसोले यो सुनेका छौ, मैले तपाईँलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छु। यदि हामीले पनि बप्तिस्मा लिएका छौँ भने हामीलाई पानीमा चोपल्नुभन्दा पहिले पास्टरले यो वाक्य उच्चारण गरेको हामीले पनि सुनेका छौँ, जुन चाहिँ हामी मत्तीको पुस्तक 28:19 पदमा पढ्न सक्दछौ। पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छ। हो, पिता र पुत्रसँग पवित्र आत्मा पनि समावेश गरिएको छ। त्यसकारण यो अचम्म मान्नुपर्ने कुरै छैन। सेभेन द एडभेन्टिस्ट मण्डलीका पाँचौं मौलिक शिक्षामा यो लेखिएको छ, परमेश्वर पवित्र आत्मा, परमेश्वर अनन्तको आत्मा, परमेश्वर र पुत्रसँग सृष्टिमा येशूको अवतारमा मुक्ति दिने पहलमा सक्रिय हुनुहुन्थ्यो। उहाँले नै पवित्र धर्मशास्त्र बाइबलका लेखकहरूलाई प्रेरणा दिनुभएको थियो। येशू ख्रिष्टको जीवनमा चाहिने शक्ति उहाँले नै भरिदिनु भएको थियो। मानिसहरूको विवेक अर्थात् चेतनाद्वारा उहाँले तिनीहरूलाई आफूतिर खिच्नुहुन्छ र तिनीहरूको पापलाई स्वीकार गराउनुहुन्छ। जो मानिसहरूले उहाँको आवाजलाई आत्मसात गर्छन्, तिनीहरूको जीवनलाई उहाँले नयाँ बनाइदिनुहुन्छ र तिनीहरूलाई परमेश्वरको स्वरूपमा अमूल परिवर्तन रूपान्तरण गराउनुहुन्छ। परमेश्वर पिता र परमेश्वर पुत्रले पवित्र आत्मालाई आफ्ना जनहरू कहाँ सधैँ पठाउनुहुन्छ। मण्डलीलाई चाहिने आत्मिक वरदान उहाँले फैलाइदिनुहुन्छ। येशू ख्रिष्टको बारेमा गवाही दिने चाहिने शक्ति उहाँले नै दिनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलको तालमेलमा मानिसहरूलाई सबै सत्यतिर डोहोर्याउनुहुन्छ। श्रोता मित्रहरू, त्यही पनि विशेष गरेर जब हामी पुरानो करार पढ्छौँ, त्यहाँ सिधै परमेश्वर पिताको काम र क्रियाकलापलाई प्रस्तुत गरेको हामी पाउँदछौँ। पुरानो करारमा जताततै उहाँको कामको बारेमा व्याख्या गरिएको छ, तर नयाँ करारमा विशेष गरेर उहाँको पुत्र येशूको बारेमा क्रियाकलाप, येशूको काम र क्रियाकलापको बारेमा बारम्बार हामी पढ्दछौँ। नयाँ करारको मूल विषयवस्तु नै येशूको जीवन, मृत्यु र स्वर्गमा उहाँले गर्नुभएको सेवा कार्यको विवरण प्रस्तुत गर्नु हो। पुरानो र नयाँ करार जति पनि पिता र पुत्रको कामको बारेमा उल्लेख गरिएको छ, त्यसको अनुपातमा पवित्र आत्मालाई त्यति उल्लेखनीय रूपमा प्रस्तुत गरेको पाइँदैन। तर पवित्र आत्मा ओझेल पर्नु भएको एक मूल कारण छ, त्यो हो पवित्र आत्मा सबैको ध्यानको केन्द्रबिन्दु हुन चाहनु हुँदैन। उहाँ प्राय जसो पर्दा पछाडि बसेर काम गर्नुहुने व्यक्तिको रूपमा चिनिनुहुन्छ। धर्मशास्त्र बाइबलमा परमेश्वर पिता र पुत्रको बारेमा सिधा प्रकट गरिएको छ, र त्यो किनभने पवित्र आत्माले आफूतिर होइन तर येशू र हाम्रो निम्ति येशूले के गर्नुभयो सो हामीलाई औल्याउन उत्सुक हुनुहुन्छ। श्रोता मित्रहरू, यद्यपि जब हामी पवित्र आत्माको कामको बारेमा अध्ययन गर्छौँ, तब हामीले यो पत्ता लगाउनेछौँ कि हामीहरूको इसाई जीवन र अनुभवमा पवित्र आत्मा कसरी केन्द्रबिन्दु हुनुभएको थियो। पवित्र आत्मा आफै परमेश्वर भएको कारणले उहाँले जस्तो अरू कुनै नाशवान मानव व्यक्तित्वले परमेश्वरको बारेमा थाहा हुँदैन। परमेश्वर विश्वासिलो र भरपर्दो हुनुहुन्छ भनेर उहाँले हामीहरूलाई बुझाउने तरिका प्रकट गर्नुहुन्छ। बाइबलका लेखकहरूलाई पवित्र आत्माले नै प्रेरणा दिएर बाइबल लेखाउन लगाएका हुन् भने ती लेखकहरूलाई ती सामग्रीहरू लेख्न उहाँले कसरी प्रेरणा दिनुभयो, कसरी प्रेरणा गर्नुभयो भनेर त्यो हामीलाई सिकाउनु हामीहरूलाई उहाँले नै अगुवाई गर्नुहुन्छ। यसो ख्रिस्टमा हामीले मुक्ति पाउँछ भन्ने ठोकुवा गराउन पवित्र आत्मालाई नै सघाउनुहुन्छ र परमेश्वरले हामीहरूको जीवनमा कसरी काम गरिरहनु भएको छ सो पवित्र आत्माले नै प्रमाणित गराउनुहुन्छ भनेर पहिलो योनाको पुस्तक 3:24 भन्दछ। हामीहरूको पापबाट पवित्र आत्माले नै चोखो पार्नुहुन्छ र हामीलाई पवित्र पार्नुहुन्छ अनि हामीहरूलाई पुनर्जीवित पार्न पवित्र आत्मालाई खटाइएको हो। यस बिना येशु ख्रिस्टको बलिदान हाम्रो निम्ति बेकार हुन जान्छ। शताब्दीदेखि दुष्टता र पापको शक्तिको पकड यस संसारमा बलियो भइरहेको छ र त्यसतिर मानिसहरूलाई आकर्षित गराएर र समर्पित गराएर तिनीहरूलाई बन्धनमा राख्ने काम अचम्म लाग्दो छ। श्रोता मित्रहरू, पापको प्रतिरोध गर्न त्यसमाथि विजय प्राप्त गर्न केवल त्रिएक परमेश्वरको तेस्रो व्यक्तिको शक्तिशाली हस्तक्षेपले मात्र सफल हुन सक्छ। उहाँ कुनै सुधारिएको ऊर्जा लिएर नआई ईश्वरीय शक्तिको पूर्णतामा आउनुहुन्छ। यस संसारमा मुक्तिदाताले ल्याउनु भएको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम पवित्र आत्माकै हो भनेर सिस्टर एलेन जी व्हाइटले द डिजायर अफ एजेस भन्नेको पुस्तक पृष्ठ नम्बर 671 लेख्नुहुन्छ। प्रत्येक विश्वासीको जीवनमा पवित्र आत्माको भूमिका निर्णायक भएकोले हामीले उहाँको बारेमा अध्ययन गर्नु एकदमै जरुरी छ। हामीले पाएको पवित्र आत्मा जस्तो महान उपहारको बारेमा अझ राम्ररी बुझ्न र बुझाउन हामी एकअर्कालाई सहयोग गर्यौं। हस्त श्रोता मित्रहरू, यो त भयो पवित्र आत्माको विषयमा केही छोटो जानकारी। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। जय मसीह, धन्यवाद।
COVID-19 का सम्पूर्ण खोप वा भ्याक्सिनको सफल परीक्षण गरिएको छ। यी भ्याक्सिन लिनाले हामी गम्भीर बिरामी हुनबाट जोगिन सक्छौ, त्यसैले तपाईँ पनि यो खोप लिनुहोस्। यदि तपाईँलाई पहिले नै कोविड पोजिटिभ देखिसकिएको छ भने तपाईँ यो खोप चाँडै नै लिनुहोस्। यसो गर्नाले हामी र हाम्रो समुदायमा रोग प्रतिरोधक शक्ति चाँडै नै आउनेछ र हामी सबैजना पहिले जस्तै सामान्य जीवनमा फर्कन सक्दछौ। युनेस्को, WHO र रेडियो कार्यक्रम आशाको बाणीबाट जनहितमा जारी सन्देश।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिल्याउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 98165501120, 98165501120 र अर्को 98185555, 98185555। हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।